مولك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير إنك على كل شيء قدير اللهم صل على جميع الأنبياء والمرسلين والشهداء والصديقين وعبادك الصالحين على الخصوص على محمد سيد المرسلين والنبيين وعلى آله الأطيبين الأطهرين إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا أما بعد فقال الله سبحانه وتعالى في كتابه الكريم إنا نحن نحيي الموتى ونكتب ما قدموا وآثارهم وكل شيء أحصيناه في إمام مبين صلوات ہمارا موضوع جس پہ ہم آج الحمد للہ چوتھی مجلس سے خطاب کر رہے ہیں اس میں بنیادی موضوع ہے موت اور آخرت اور مین ریفرنس ہے امام علی علیہ السلام کے کلمات اور بالخصوص نہج البلاغہ میں آپ کے خطبات اور کلمات ہم نے گزشتہ تین مجالس میں کئی بنیادی نکات کو آپ کے سامنے رکھنے کی کوشش کی جس میں سب سے پہلے یہ کہ موت کیا ہے موت کی تعریف کیا ہے موت کامیاب اور ناکام کیسے ہوتی ہے موت کے مرحلے کا ہماری گزارے جانے والی زندگی سے کیا تعلق بنتا ہے اور سب سے بڑھ کر یہ کہ ہم نے جس پہلو کو امام علی علیہ السلام کی ذات گرامی کے حوالے سے اجاگر کیا وہ یہ کہ انسان اگر موت کے مرحلے سے باسعادت گزرنا چاہتا ہے تو اپنی زندگی کو مجاہدانہ بسر کرے اور ہمیشہ طلب شہادت میں رہے خدا سے شہادت کے دروازے سے نکلنے کی درخواست کرے اور شہادت کے دروازے کا کیا مطلب ہے کہ انسان کی زندگی ہمیشہ ایسی ہو کہ دین خدا کے حق ہونے پر گواہی دے یہ انسان یہ مومن شہید ہے کہ خدا ہمیں ہمیشہ اس راہ سے نکالے اس رستے سے دنیا کی زندگی سے ایگزٹ دے کہ جو راہ شہادت ہے یعنی راہ شہادت کا مطلب ہے کہ ہماری زندگی کا جب آخری وقت آئے تو اس آخری وقت میں بھی ہم کاملاً خدا کی فرما برداری اطاعت بندگی دین کی حقانیت پر گواہی دیتے ہوئے اس دنیا سے رخصت ہوں جیسا کہ مقتولین فی سبیل اللہ کا حال ہوتا ہے اور وہ شہادت کا شہید ہونے کا ایک مصداق بنتے ہیں اب اس کے آگے ہم بات کرنا چاہتے ہیں کہ جب ہم نے موت کے حوالے سے کچھ چیزوں کو حل کیا تو اب ہم اس جگہ پر پہنچ کر اپنے نقطۂ فکر کو ایک منزل اور آگے بڑھانا چاہتے ہیں اور اس میں آج کی حد تک ہماری کوشش ہوگی کہ ہم دو مسائل کو اگر حل کر سکیں ایک تو یہ کہ موت کے بعد کیا ہوتا ہے یعنی موت کے بعد کی اگر کوئی زندگی ہے کیونکہ ظاہر ہے کہ یہ بھی ایک بہت سارے لوگوں کے لیے یہ میٹر آف بلیف ہے کہ मौत के बाद ज़िंदगी बाकी रहती है या नहीं रहती, और अगर बाकी रहती है तो किस हालत में, किस सूरत में, किस शक्ल में, ये एक सवाल है। और इस दुनिया के अंदर बहुत सारे अफराद इस वक्त ऐसे मौजूद हैं कि जो इस बात पर यकीन नहीं रखते हैं, उनके बिलीफ सिस्टम में ये चीज़ मौजूद नहीं है कि इंसान मौत के बाद भी किसी न किसी किस्म की ज़िंदगी का हामिल होता है। ज़ाहिर है कि उन लोगों से हमारा ताल्लुक़ नहीं है, क्योंकि दीन इस्लाम की हिदायत में हमारे लिए इस बात में, इस अमर में कोई शक नहीं है कि मौत इंसानी ज़िंदगी के खात्मे को नहीं कहते। और दूसरा एक मसला कि जो अगर मैं उसका ज़िक्र करूं तो शायद आपको लगे कि ये एक ट्रिवियल प्रॉब्लम है, यानी कोई बहुत अहम बात नहीं मैं कह रहा हूं, लेकिन अगर आप उस पर गौर करेंगे, उसमें दिक्कत करेंगे, तो इंशाल्लाह आपको महसूस होगा कि ये बहुत अहम प्रॉब्लम है। और वो अहम प्रॉब्लम जो मेनली प्रैक्टिकल है, उसका ताल्लुक इस बात से है कि अगर मौत के बाद ज़िंदगी है, और जिस ज़िंदगी को हमें, यानी जिस ज़िंदगी के मरहले से गुज़रना है, तो हमारी मौजूदा ज़िंदगी, यानी हमारी दुनियावी मादी ज़िंदगी और बाद में आने वाली ज़िंदगी के दरमियान करस्पॉन्डेंस कितनी है और किस मेयार पर है, ठीक है? इस बात को अच्छे तरीके से हमें समझने की ज़रूरत है कि मौत के बाद आने वाली ज़िंदगी और जो मेरी अभी की ज़िंदगी है, इसके दरमियान एक डायरेक्ट रिलेशनशिप बनती है या नहीं बनती। हो सकता है कि आपको ये वाला सवाल काफ़ी मतलब बचकाना सा लगे कि क्यों ये बात की जा रही है। मैं ये बात इसलिए अर्ज़ कर रहा हूँ कि इसके, यानी इस मसले पर अगर इंसान का यकीन है कि हाँ, मेरे बाद के आने वाली ज़िंदगी मेरी मौजूदा ज़िंदगी से डायरेक्टली करस्पॉन्ड करती है, तो मेरी मौजूदा ज़िंदगी की नौईयत और हालत कुछ और होगी, और अगर मैं इस बात पर बिलीफ रखता हूँ कि मेरे बाद की आने वाली ज़िंदगी मेरी मौजूदा ज़िंदगी से इन अ वे डीकपल्ड है, डायरेक्टली रिलेटेड नहीं है, तो फिर मेरी मौजूदा ज़िंदगी की हालत कुछ और हो जाएगी। यानी मैं आपको इस बात की मिसाल दूं कि जैसे ये सिर्फ़ शियों या मुसलमानों का मसला नहीं है, ये तमाम मज़ाहिब और अदियान का मसला है। क्या कि वो इस बात पर यकीन रखते हैं, या कम से कम उनके मज़हब में ये एक काफ़ी मज़बूत नज़रिए के तौर पर ये चीज़ एग्ज़िस्ट करती है कि हमारे मज़हब से वाबस्ता जो मुक़द्दस शख्सियात हैं, जिनको हम ये भी कह सकते हैं कि इंसानियत के मुक़द्दस अफराद और हस्तियां, जिनमें अंबिया भी हैं, मलाइका भी हैं या और बुज़ुर्गान हैं, कि वो जो क़द्दीसीन बशर हैं, मुक़द्दस अफराद हैं, उनके पास ये पावर मौजूद है, जिनको भी हम मुक़द्दस मानते हैं, उनके पास ये पावर मौजूद है कि मेरी मौत के बाद की ज़िंदगी के तमाम मसाइल को वो हैंडल कर सकते हैं। हम इस फेनोमेनन को शफ़ाअत का नाम देते हैं, बाकी हर एक पता नहीं मुझे कि किस नाम से इस बात को याद रखते हैं, लेकिन उन सब के पास ये नज़रियात मौजूद हैं। और इसीलिए तमाम मज़ाहिब और अदियान सबसे ज़्यादा ज़ोर जिस बात पर देते हैं, वो अपने मुक़द्दस शख्सियात की खिदमत गुज़ारी, या उनके लिए नज़र, या उनके लिए जो कुछ भी वो भेज सकते हैं आगे, हदिया और हदिया तहनियत, वो भेजने पर ज़ोर दे रहे होते हैं। इसलिए कि उनका मेन बिलीफ ये है कि वो हमारे उन तमाम प्रॉब्लम्स को सॉल्व कर सकते हैं कि जो हमें आगे जाकर अगली ज़िंदगी में दरपेश होंगे, जिनकी अभी हमें कोई ख़ास ख़बर नहीं है, हम जानते नहीं हैं कि वहाँ पर क्या होगा, लेकिन वो इन तमाम मसाइल को हैंडल कर सकते हैं। अगर हम इस किस्म के एक चीज़ पर, फिनोमिनन पर बिलीव करते हैं, तो इसका मतलब ये होगा कि मेरी मौजूदा ज़िंदगी और मेरे बाद में आने वाली ज़िंदगी के दरमियान एक डायरेक्ट करस्पोंडेंस नहीं बनेगी। इसलिए नहीं बनेगी कि जो कद्दीसीन या मुकद्दस अफराद हैं वो एक डीकपलिंग के तौर पर एक्ट कर रहे हैं मेरी दुनियावी ज़िंदगी में और मेरी बाद अज़ मौत हयात में। यानी डीकपलिंग का मतलब ये है कि उन्होंने आके जो भी बीच में मसाइल और मराहिल यहाँ से मेरी तरफ से आगे जाने वाले थे उनको रोक दिया यहीं पर ही, उन मसाइल को आगे ट्रैवल नहीं करने दिया, और बाद में मेरे लिए जितनी प्रॉब्लम्स खड़ी हो सकती थी उन तमाम खराबियों की वजह से कि जो मैंने इस ज़िंदगी में जनरेट की हैं, वो डीकपल हो गई मेरी दुनिया की ज़िंदगी और मेरी आखिरत की ज़िंदगी में उन मुकद्दस हस्तियों की बुनियाद पर। और अगर मैं इस बात को कबूल कर रहा हूँ, इस नज़रिए को एक्सेप्ट कर रहा हूँ, ये मेरे बिलीफ सिस्टम का हिस्सा है, तो उसका लाजमी नतीजा ये निकलेगा कि मैं अपनी मौजूदा दुनियावी ज़िंदगी में अपनी आखिरत के हवाले से उतना मुतवज्जे नहीं रहूँगा जितना कि मैं उस वक्त तवज्जो करूँगा कि जब मेरे पास इस अमर का और इस बात का यकीन होगा कि मेरी दुनियावी ज़िंदगी का बराह रास्त असर मेरी बाद अज़ मौत हयात पर पड़ता है। तो अब इस वजाहत के बाद इंशाअल्लाह आप इस बात को अच्छे तरीके से समझ सकते हैं कि ये बहुत अहम नुक्ता है कि जो हमें बज़ाहिर गैर अहम लगता है कि मेरी दुनियावी ज़िंदगी और मेरी मौत के बाद आने वाली ज़िंदगी के दरमियान डायरेक्ट करस्पॉन्डेंस है या नहीं है, या करस्पॉन्डेंस है लेकिन विद अ डी कपलिंग, और वो डी कपलिंग कहाँ से आ रही है, मुकद्दस हस्तियों की बिना पर जिनको हम या हर मज़हब, जैसे क्रिश्चियंस हैं उनकी नज़र में हज़रत ईसा के जो नऊज़ु बिल्लाह इब्नुल्लाह हैं और वो इस दुनिया में आए और उन्होंने गोया तो इंसानों के या अपने फॉलोअर्स के गुनाहों का बार अपने ऊपर ले लिया सूली और सलीब पर चढ़ के। ये कोई नए इस किस्म के अकीदे नहीं है, ये खाली मुसलमान नहीं है कि जो शफाअत को मिसयूज़ करते हैं, सबके पास यही है, सबके साथ इसी किस्म के मामलात हैं। ठीक, तो एक ये पहलू, क्योंकि मैं पहले नुकात को इंशाअल्लाह वाज़े कर दूँ और फिर उसके बाद हम नहजुल बलागा से देखते हैं और एक एक या दो आयतें कुरान की बरज़ख़ और बरज़खी ज़िंदगी के हवाले से, कि वो भी हमें मामलात को समझने में इंशाअल्लाह मदद देंगी। तो इस नुक्ते को आपने गौर फरमाया, इसको गौर से जहनों में महफूज रखिएगा कि हमारा जब अगली ज़िंदगी आती है मौत के बाद की, तो वहाँ पर हमारे सामने जो पहला क्वेश्चन आता है कि जिसका डायरेक्ट इम्पैक्ट मेरी मौजूदा ज़िंदगी पर पड़ता है, वो ये है जिस नुक्ते को मैंने आपके सामने हाईलाइट किया। और दूसरा इसी से ही रिलेटेड जो बात बनती है कि हमारे जो ओवरऑल, यानी जो इंसान की हयात है, जो इंसान की ज़िंदगी है, क्या मौत के बाद आने वाली ज़िंदगी मेरी मौजूदा ज़िंदगी की कंटिन्यूएशन है, यानी हम एक नई हालत में चले जाएंगे, ज़िंदगी इसी तरीके से आगे बढ़ेगी, या ज़िंदगी की ओवरऑल नौईयत ही बदल के रह जाएगी। यानी इसको अगर मैं थोड़ा सा इस वाले सवाल को और इस पहलू को समराइज करूं, तो क्या हमारे मौत के बाद आने वाली ज़िंदगी, यानी जिसको हम बरज़खी हयात का नाम दें, क्या वो ज़िंदगी इसी लाइफ की कंटिन्यूएशन है इन अ न्यू कंडीशन, या अ न्यू सिचुएशन, या एक नए आलम में हम एंटर हो जाएंगे कि जिसमें हर चीज़ बिल्कुल अलग होगी, तमाम के तमाम मामलात बिल्कुल अलग होंगे, और हम पीछे से जितना कुछ भी करके और जान कर आए हैं वो तमाम की तमाम चीज़ें इन अ वे नल एंड वॉइड हो जाएंगी। जैसा कि तकरीबन हम एक्सपीरियंस करते हैं कि जो 9 महीने शिकम मादर में इंसान के गुज़रते हैं, और उसके बाद जब हम वहाँ से निकल कर इस दुनिया में और इस आलम में आते हैं, तो एक ये बिल्कुल एक अलग आलम है। यानी हालत उतनी ज़्यादा नहीं बदलती इंसान का, ये नहीं कि बदन कुछ से कुछ हो गया, बदन में सिर्फ ग्रोथ आती है, लेकिन हम एक बिल्कुल नए आलम में आ जाते हैं। लिविंग कंडीशंस, एनवायरनमेंट, सिचुएशन, अतराफ, हजरात, सब कुछ बदल जाता है। तो ये हमारी बरज़खी ज़िंदगी के हवाले से कुछ बुनियादी सवालात हैं, और इनका समझना, इन पर गौर करना, ये एक यानी इसमें जैसा कि मैं आपकी खिदमत में अर्ज़ करूं कि ये जो टॉपिक है बहरहाल जिसको हमने उठाया है, ये टॉपिक वो नहीं है कि जिसको मैं 1 घंटे की या 45 मिनट, 45 मिनट ही तकरीबन होते हैं, 45-50 मिनट मौजू पर बात करने के लिए, तो इसमें मैं समेट दूं। इंशाल्लाह अगर खुदा ने तौफीक दी और दोस्तों ने चाहा कि इस मौजू पर बात हो, तो इस पर तफसील से इंशाल्लाह दर्स में इस मौजू को हम टेकअप कर सकते हैं। लेकिन आज मैं आपके लिए ख़ास तौर से जिसे कह लेना थोड़े से थॉट प्रोवोकिंग पॉइंट्स ज़रूर रखना चाहता हूँ, कि ताकि हम अपनी ज़िंदगी के इस इंतहाई अहम पहलू को ज़्यादातर इग्नोर कर रहे होते हैं, उस हालत से बाहर आएं और इसकी अहमियत का अंदाज़ा करें कि आखिरत के हवाले से कुरान ने इतना ज़्यादा ज़िक्र क्यों किया है, इतना ज़्यादा इस मौजू को ज़ेर बहस क्यों लाई है ज़बान वही। तो बरज़ख, ठीक है, हम इस बात पर अभी एग्री कर रहे हैं कि यहाँ से निकल कर हम जिस आलम में जा रहे हैं वो है बरज़ख, और या उसके लिए एक दूसरा नाम भी दिया जाता है आलम मिसाल। तो ये दो सवालात मैंने आपके सामने रखे। अच्छा, अब इसमें मैं अब दो खुतबात इमाम अली अलैहिस्सलाम के नहजुल बलागा से आपके सामने उसका ज़िक्र करता हूँ, उसको पढ़ता हूँ, और आप इसमें देखें और सोचें, और थोड़ा सा हम भी इंशाअल्लाह इसमें तशरीह करेंगे कि इन सवालात के जवाबात हमको मिलते हैं या नहीं। यानी जो दो सवाल मैंने आपके सामने उठाए उनके जवाबात आपको मिल रहे हैं या नहीं मिल रहे, और फिर उसके बाद हम बरज़ख़ के अहवाल पर भी इंशाअल्लाह रोशनी डालेंगे कि जिसमें ये कि बरज़खी ज़िंदगी में इनफैक्ट क्या होता है, बरज़खी ज़िंदगी में लोग किस किस्म के हालात से दोचार होते हैं। खुतबा नंबर 21, अगरचे कि इसे आप खुतबा कह लें या कलिमात क़िसार कह लें या चंद जुमलों पर मुश्तमिल है, लेकिन सैयद रज़ी रहमतुल्लाह अलैह उन्होंने फरमाया है कि इसमें इमाम अली अलैहिस्सलाम के कुछ जुमले ऐसे हैं कि जिनके सिवाय खुदा और रसूल के किसी भी और से कंपैरिजन पॉसिबल नहीं है फसाहत व बलागत में। और फसाहत व बलागत का मतलब सिर्फ अदबी लिहाज से शानदार होना नहीं होता है, बल्कि फसाहत व बलागत का मायना ये होता है कि जो मतलब है, नफ्स से मतलब है, उसको कमा हक़ुहू अदा कर दिया जाए। फसाहत व बलागत इसको नहीं कहते कि बहुत ही बेहतरीन तरकीबें या बहुत आला अल्फाज का इस्तेमाल हो जाए, बल्कि हकीकतन फसाहत व बलागत का मायना ये होता है कि जो बात कही जा रही है उसको प्रिसाइस वे में डेप्थ को मद्देनज़र रखते हुए कामिलन समेट दिया जाए और पेश कर दिया जाए। तो इसमें यकीनन इन जुमलों में ये पहलू मौजूद है। खुतबा नंबर 21, फ़इन्नल ग़ायता अमामकुम, के अब अगर आप इस ज़िंदगी में खड़े होकर, यानी ज़ाहिर है कि हम जब इमाम अली अलैहिस्सलाम के इन जुमलों को पढ़ रहे हैं और इन जुमलों पर गौर कर रहे हैं, तो हम अपनी दुनिया की मौजूदा ज़िंदगी में खड़े होकर इसको देख रहे हैं और इस पर गौर कर रहे हैं। तो अब इसको इस पॉइंट ऑफ व्यू से देखिएगा, यानी आपका जो वेंटेज पॉइंट है, जहाँ से खड़े होकर आप एक चीज़ को ऑब्ज़र्व कर रहे हैं, वो ये हयात दुनियावी है। क्योंकि यहाँ पर वराअकुम और अमामकुम की बात आ रही है, इसलिए मैंने ये वजाहत की। वरा यानि जो तुम्हारे पीछे है और अमाम यानि जो तुम्हारे आगे। तो जब भी आप आगे और पीछे की बात करेंगे, तो आगे और पीछे उस वक्त तक समझ में नहीं आएगा जब तक आप अपनी करंट पोजीशन को प्रॉपरली आइडेंटिफाई नहीं कर लेंगे। फ़इन्नल गायत अमामकुम, के बेशक तुम्हारी गायत यानि तुम्हारा ऑब्जेक्टिव, तुम्हारा नतीजा, तुम्हारा एंड, डेस्टिनी तुम्हारे सामने, तुम्हारे आगे है। और आगे है का मतलब क्या है? आगे है का मतलब इस दुनिया में आगे नहीं है, बल्कि मौत के मरहले से आगे है। तुम्हारा ऑब्जेक्टिव ऑफ लाइफ और तुम्हारी डेस्टिनी, जिससे तुमको जाके मिलना है, वो अमामकुम आगे है, तुम्हारे आगे। वअन्न वराअकुम अस्साअता तहदूकुम, ये बहुत बहुत ही अमीक जुमला है, ये बहुत अमीक जुमला है। और इसके तर्जुमे में भी यानी मुफस्सरीन और शारहीन इख्तलाफ करते हैं। इसका लफ्जी तर्जुमा यह है कि वह अन्न वराअकुम, और बेशक तुम्हारे पीछे साअत है। साअत, साअत का जो वर्ड है वो आम तौर से कयामत के लिए इस्तेमाल हुआ है कुरान करीम में। साअत कयामत के लिए इस्तेमाल हुआ है। तो यानी तुम्हारे पीछे साअत है, तहदूकुम, जो तुमको आगे की तरफ लेके चल रही है। अब ये जो इमाम अली अलैहिस्सलाम ने हमारी ज़िंदगी को जिस तरीके से आखिरत से और एंड से रिलेट किया है ना, ये यकीनन एक मास्टरपीस है ये कलाम का, बहुत शानदार। कि अगर हम इसको, इसकी डेप्थ को पिक करने के काबिल हो जाएं, बहुत शानदार है। यानी आखिरत और आखिरत की निशानियां खुद तुम्हें गाइड करके ले जा रही हैं तुम्हारी डेस्टिनी और अंजाम तक, जो तुम्हारे आगे है। अब ये जो तरकीब इमाम अलैहिस्सलाम ने हमको बताई है, ये बहुत ही गहरी है कि साअत और आखिरत तुम्हारे पीछे, जो तुमको पुश कर रही, जो तुम्हें गाइड कर रही है, आगे की तरफ ले जा रही है, तुम्हारी डेस्टिनी। यानी कयामत, हम समझते हैं कयामत आगे, इमाम अलैहिस्सलाम फरमा रहे हैं कयामत तुम्हारे पीछे, जो तुमको गाइड करके, तुम्हें कौन सी चीज़ गाइड कर रही है तुम्हारी लाइफ में, तुम्हारे अंजाम की तरफ, वो खुद कयामत है जो वराअकुम है। अब ये तुम्हारी जर्नी है, या इसको अगर मैं अपने हकीर अल्फाज में थोड़ा सा समेटने की कोशिश करूं, तो यानी कि तुम्हारी जर्नी जो है वो कयामत से कयामत तक है, आसार कयामत से हकीकत कयामत तक, ये तुम्हारी जर्नी है। इसमें, इस जर्नी में कामयाबी के लिए क्या करना है? तखफ्फु तलहकू। इस इन दो वर्ड्स को, जो एक छोटा सा सेंटेंस है, इसको सैयद रजी ने इस खुतबे में कहा है कि ये कमाल के जुमला है। ये दो वर्ड्स, तखफ्फु, हल्के रहो, खफीफ रहो। हल्के का मतलब, हल्के फुल्के का मतलब क्या है? देखें, हल्का इंसान दो तरीकों से हो सकता है इस जिंदगी में। एक हल्कापन है विद रिस्पेक्ट टू दुनिया, और एक हल्कापन है विद रिस्पेक्ट टू आखिरत। यानी कुछ लोग इस दुनिया में ऐसे हैं जो बलिहाज़े आखिरत खफीफ और हल्के हैं, और कुछ लोग इस दुनिया की जिंदगी में ऐसे हैं कि जो दुनिया के एतबार से खफीफ और हल्के हैं। अब आप सोचें, इमाम अलैह सलाम किस एतबार से हल्का होने को कह रहे हैं, तो यकीनन हम किस नतीजे पर पहुंचेंगे कि दुनियावी एतबार से हल्के रहो ताकि आगे जाने वालों से मिलाए जा सको, मुलहिक किए जा सको। तखफ्फु तलहकु, के हल्के फुल्के रहो, यानी दुनिया के बोझ अपने ऊपर इतने ना डाल दो। फिकल फकलैन वाला फिकल हो, कुरान और अहले बैत वाला, दुनिया वाला फिकल ना हो, वरना इंसान इस सफर के काबिल नहीं रह जाता। तखफ्फु। तो अब यहां पर हमें ये बात समझ में आ रही है कि नहीं आ रही, कि हमारी जो बरजख है, हमारी अगली जिंदगी है, वो हमारी इस जिंदगी का कंटिन्यूएशन है, कि जो हमसे फइन्नमा युन्तज़रो बिअव्वलिकुम आखिरुकुम, कि बेशक तुम्हारे पहलों को बाद में आने वालों का इंतजार कराया जा रहा है। यानी जो लोग पहले गुजर गए, जो लोग मौत के बॉर्डर से उस पार चले गए, पहल की उन्होंने, उनको बाद में आने वालों का इंतजार कराया जा रहा है। तो कोई डिसकंटिन्यूटी नहीं है। यहां से हमको कई अहम बातें समझ में आ रही हैं कि हमारी अगली जिंदगी, हमारी बरजखी जिंदगी, उसमें और हमारी मौजूदा जिंदगी में डिसकंटिन्यूटी नहीं है, बल्कि जो लोग वहाँ पर गुजर गए, गुजर के वहाँ पर पहुँच चुके हैं, वो हमारा इंतज़ार कर रहे हैं। और अगर मैं एक बात आपकी खिदमत में अर्ज़ करूँ कि जो एक खासा यानी हौसला अफज़ा पहलू है मौत के हवाले से, कि हम अगर मौत के बाद की ज़िंदगी को देखें तो तकरीबन वो हमारे बचपन की तरफ लौटने वाली बात होती है। यानी जिस तरीके से हम इस दुनिया में आए थे, तो हमें सबसे पहले जिन लोगों ने हमारा इस्तकबाल किया था, वो हमारे वालिदैन थे या और दीगर बुजुर्गान और अजदाद थे। तो जब हम यहाँ से निकलकर अगली दुनिया में जाएंगे, तो हमें इस बात का बहुत अफसोस होता है कि हम अपनी औलाद को या अपने दोस्तों को छोड़ के जा रहे हैं, लेकिन वही लोग दोबारा आपका इस्तकबाल करेंगे अगली ज़िंदगी में, जिनके साथ हम ने यहाँ पर अपनी लाइफ को शुरू किया था। तो हमें यह बात समझ में आ गई कि ज़िंदगी का सफ़र क्या है, कि क़यामत के असरात हमारे पीछे खुद हमें गाइड कर रहे हैं हमारी इस डेस्टिनी की तरफ जो आगे है, और इस राह को तय करने का बेहतरीन रास्ता क्या है। बेहतरीन रास्ता यह है कि इंसान दुनिया से हल्का रहे, दुनिया का बोझ फ़िक़ल अपने ऊपर ना लाद ले कि फिर सफ़र करना मुश्किल या नामुमकिन हो जाए। थकलैन का वज़न, या थकलैन जो हकीकतन बोझ नहीं है नऊज़ु बिल्लाह, बल्कि थकलैन वो हैं कि जो आखिरत में आपके वज़न और आपकी कीमत को ज़्यादा करते हैं। जब रसूल खुदा ने फरमाया कि थकलैन तुम में छोड़ के जा रहा हूँ, तो थकलैन के जाहिरी मायना है वज़नदार चीज़ के, लेकिन वज़नदार चीज़ का मतलब ये नहीं है कि आप के लिए वो बोझ बनेगा, बल्कि वज़नदार चीज़ का मतलब ये है कि दुनिया में आपको हल्का करेगा, सुबक रफ्तार रखेगा, आसानी से आपको अपना सफ़र तय करने के काबिल बनाएगा, और आखिरत में आपके वज़न में इजाफा करेगा। ये थकलैन है, उसको लेना है। एक और खुतबे से मैं इसको, कि जहाँ पर इमाम अली अलैहिस्सलाम ने दुनिया और आखिरत, इनके आपस के कनेक्शन और रिलेशन को, जिसे यानी कि अब अगर हम इमाम अली अलैहिस्सलाम के इन जुमलों को पढ़ते जा रहे हैं, तो हमें एक बात महसूस होगी कि इमाम अलैहिस्सलाम के जुमलों की रूह से ये एक सीमलेस कनेक्शन है, यानी इसमें ब्रेकिंग नहीं है, इसमें टूट नहीं है, इसके अंदर वहाँ पर इंटरप्शंस नहीं है, बल्कि ये एक सीमलेस यानी एक ऐसी जर्नी है जो कंटिन्यूअस है, एक से दूसरा आलम सीमलेसली जॉइंटेड है। خطبہ نمبر 28، اور اس کے اندر بھی امام علیہ السلام کے جو کچھ جملے ہیں ظاہر ہے کہ وہ ترجمے میں پک نہیں ہو پاتے ہیں. اگر آپ واقعت اس کے اصل معنی کو سمجھتے ہیں تو پھر بہت لذت اور لطف آتا ہے. خطبہ نمبر 28، اما بعد فإن الدنیا قد ادبرت، بے شک دنیا نے ادبرت اپنی پیٹھ دکھا دی، دنیا نے اپنی پیٹھ دکھا دی، وآذنت بوداع، اور اذان دے دی یعنی پکار کر اعلان کر دیا اپنے رخصت ہونے کا، اپنے ودا کرنے کا، وَإِنَّ الْآخِرَةَ قَدْ أَشْرَقَتْ بِإِطْلَاعٍ، اور بے شک آخرت نے شروق کیا، جیسے مشرق طلوع ہو رہی ہے، آخرت آخرت تمہارے سامنے طلوع ہو رہی ہے، دنیا نے پیٹ پھرا لی، اپنے رخصت ہونے کا اعلان کر دیا، اور آخرت تمہاری نظروں کے سامنے جیسے مشرق سے سورج طلوع ہوتا ہے اس طریقے سے آخرت طلوع ہو رہی ہے اور اپنی آمد کا اعلان کر رہی ہے. یہ بھی آپ کا وینٹیج پوائنٹ کہاں ہے، یہ دنیا ہے. یعنی اس دنیا کی زندگی میں دیکھو کہ دنیا کس طریقے سے پیٹ موڑ کر تم سے رخصت ہو رہی ہے، اور آخرت کس کا سورج کیوں کر تمہاری نگاہوں کے سامنے طلوع ہو رہا ہے. پھر اس کے بعد الا وَإِنَّ الْيَوْمَ يَوْمَ الْمِضْمَار، یہ مضمار کا ورڈ بڑا پاورفل ورڈ ہے. اس کا مطلب کیا ہے کہ جب جہاں پر یعنی ہارس ریسنگ جب ہوتی ہے تو اس گھوڑ دوڑ سے پہلے ایک مقام ایسا ہوتا ہے کہ جہاں پر تمام گھوڑوں کو جمع کیا جاتا ہے، استبل بھی نہیں ہے اور گھوڑ دوڑ کے وہ ریسنگ ٹریکس بھی نہیں ہیں، اس کے درمیان کا مقام ہے کہ جہاں پر گھوڑوں کو باقاعدہ تیار کیا جاتا ہے، جمع کیا جاتا ہے کہ اب وہ اپنے ٹریک پر آئیں گے اور دوڑنا شروع ہوں گے. یہ مضمار ہے، ان الیوم المضمار، آج کا جو دن ہے، یہ دن یعنی یہ دنیا جس میں تم موجود ہو ابھی، یہ مضمار ہے، یہ گھوڑ دوڑ کی تیاری کا دن ہے. اس وقت تم سب کیا کر رہے ہو، اپنی اپنی تیاری کر رہے ہو اپنے آپ کو، یعنی گھوڑوں کی تیاری. اب آپ خود سمجھ سکتے ہیں نا کہ گھوڑوں کی تیاری کا تعلق سوائے اس دوڑنے والے گھوڑے کی اپنی صحت اور طاقت کے کسی بھی اور چیز کے ساتھ نہیں ہوتا ہے، کہ وہ خود کتنا صحت مند ہے، وہ خود کتنا طاقتور ہے، وہ خود کتنا پاورفل ہے، کتنی کیپیبلٹی رکھتا ہے دوڑنے کی. تو اب یہاں سے آپ اس بات کو، اس جملے کو سمجھنے کی کوشش کریں جو میں آپ کی خدمت میں عرض کر رہا تھا، کہ ہماری اگلی زندگی ہماری موجودہ زندگی سے ڈائریکٹلی کرسپونڈ کرتی ہے یا نہیں کرتی ہے. اس مثال کے ذریعے سے جو امام علیہ السلام بیان فرما رہے ہیں اس سے سمجھیے اس بات کو، اور اس کا جواب خود تلاش کر لیجئے، بہت مشکل نہیں ہے. آج کا یوم مضمار ہے جہاں پر گھوڑوں کو جمع کیا جاتا ہے دوڑ کے لیے. وغدن السباق، کل ہوگا میدان سجے گا، اور میدان میں آپ نے کیا کہا، سباق، سبقت حاصل کرنا، کیونکہ دوڑنا جو گھڑ دوڑ ہوتی ہے اس میں صرف اور صرف ایک ہی مقصد ہوتا ہے، ایک دوسرے پر سبقت لے جانا، ایک دوسرے سے آگے نکل جانا. اور اسی بنا پر قرآن کریم نے جب مقربین کی صفات بیان کی ہیں سورہ واقعہ میں، تو مقربون، اولائک المقربون سے پہلے کہا ہے سابقون السابقون، کہ جو مقربان بارگاہ الہی ہیں وہ لوگ ہیں کہ جو اس زندگی کی دوڑ میں باقی تمام لوگوں پر سبقت لے گئے ہیں. تو اب اگر دوڑ کی آپ بات کر رہے ہیں تو اب آپ سمجھ لیں کہ یا اس بات پر بلیف کریں کہ گھوڑے کو کوئی اور ریپلیس کر دے گا، یا اگر اس بات پر یقین رکھتے ہیں کہ اس کی اپنی طاقت اور اپنی کیپیبلٹی ہی اس بات کو ڈٹرمن کرتی ہے کہ وہ کتنا آگے جائے گا، تو ہمیں اس سوال کا جواب مل رہا ہے. وغدن السباق والسبقۃ الجنہ، اور جس نے سبقت لے لی، جو آگے بڑھ گیا، اس کی ڈیسٹینی جنت ہے. والغایت النار، یہ خود بہت بلیغ ہے لیکن اب میرے پاس وقت نہیں ہے کہ میں اس کو وضاحت میں جاؤں. اور جس نے اس دوڑ میں جو پیچھے رہ گیا، کوتاہی کی، سستی دکھائی، اس کا اینڈ نار ہے. جیسے قرآن کریم نے بھی مأواکم، کہ مأواکم النار وبئس المصیر، کہ ان لوگوں کی ماں، ان کی پناہ گاہ آگ ہے اور بہت برا ٹھکانہ ہے جس کی طرف یہ پلٹ کے جا رہے ہیں. تو اسی بیسس پر امام علی علیہ السلام نے غایت اینڈ انجام نار ہے، کہ اگر سبقت والی دوڑ میں حصہ نہیں لیا، اگر آگے بڑھنے کی سعی اور تگودو نہیں کی زندگی میں، یوں ہی پڑے رہے، تو انجام نار ہے. یہ اس زندگی، یعنی اس میں آپ نے دنیا، برزخ، آخرت، ان سب کو بہترین اور خوبصورت انداز سے آپ نے سب کو کنیکٹ کر دیا ہے. اور پھر آپ اس بات کو فرماتے ہیں، یعنی پھر آپ نے اس کو لوگوں کو متوجہ کرایا. اس خطبے کو آپ پورا پڑھیں، یہ بھی بہت زیادہ طویل نہیں ہے، کہ جس میں آپ کا ایک جملہ اور بہت خوبصورت ہے، بلکہ سارے ہی بہت خوبصورت ہیں. ایک اور میں کوٹ کر دیتا ہوں. الا وانکم فی ایام عمل من ورائہ اجل، آگاہ رہو کہ تم اس دن میں ایام عمل، عمل عین سے نہیں، الف سے، اس کا مطلب ہے آرزو اور تمنا. یہ دنیا کی زندگی کی ایک اور بہت خوبصورت تعریف ہے، کہ دنیا کی زندگی جو ہے وہ آرزوؤں اور تمناؤں کے ایام ہیں. اب یہ تمہارے اوپر ہے کہ یہ تمہاری آرزوئیں اور تمنائیں دنیا کی زندگی کو خوبصورت بنانے میں صرف ہوتی ہیں، یا آخرت کی زندگی کو حسین بنانے میں صرف ہوتی ہیں. اب یہ تمہارے اوپر ہے کہ یہ عمل جو ہے تمہاری، یعنی تمہاری آرزو، تمنا، امید، چاہت کیا چیز بنتی ہے. یہ ایام عمل ہیں. میں ورائہ اجل، کہ جس کے پیچھے پیچھے کیا آ رہی ہے، اجل، مدت حیات کے ختم ہونے کی تاریخ. تو یہاں سے ہم کو سمجھ میں آ رہا ہے امام علی علیہ السلام کے جملوں سے، نہج البلاغہ سے، کہ انسان کی جو آگے کی زندگی ہے وہ ایک مسلسل سفر ہے، اور وہاں پر آنے والی زندگی، چاہے وہ برزخ ہو چاہے آخرت ہو، ہماری موجودہ زندگی سے ڈائریکٹلی کرسپونڈ کرتی ہے. اور اگر کوئی بھی شخص اس بنیاد پر، مقدس ہستیوں کی بنا پر، اپنے ایمان کو کمزور چھوڑتا ہے، یا اعمال صالحہ پر توجہ نہیں کرتا ہے، تو ہی مے ڈو سو ایٹ ہز اون رسک، کیونکہ بتانے والے نے خبر دے دی ہے. جو خبر دینے والا ہے، جو خدا کا نمائندہ ہے، خدا کا اسپوکس پرسن ہے، اس نے بتا دیا ہم کو. اب آگے ہماری مرضی ہے کہ ہم اس کی بات نہ سنیں اور اپنا کوئی خود ساختہ ایک پورا نظام بنا کے بیٹھ جائیں، وہ اب ہماری مرضی ہے. یہاں سے آگے چلتے ہوئے، یعنی کہ جو وقت اب تھوڑا سا ہمارے پاس ہے، میں اب آگے چلتے ہوئے اس نقطے کو آپ کے سامنے رکھنا چاہتا ہوں، اور یہ بہت اہم ہے، کہ اکثر اوقات ہم اس چیز کو، یعنی جب ہم سے کہا جاتا ہے موت، جب ہم سوچتے ہیں برزخ، جب ہم کہتے ہیں آخرت، तो हमारी ये टेंडेंसी होती है हमारी सोच और फिक्र की कि हम मौत, बरज़ख और आखिरत को कोई एक चीज़ समझते हैं। यानी कोई एक शय है मौत या बरज़ख और आखिरत। नहीं, ऐसा नहीं है, बल्कि मौत और बरज़ख और आखिरत मुख्तलिफ मकामात हैं और उन मकामात पर हर इंसान की हालत मुख्तलिफ है। मौत और बरज़ख और आखिरत एक चीज़ नहीं है कि हम कहें मौत यह है और तमाम इंसानों पर इस तरीके से अप्लाई हो जाएगी, बरज़ख की ज़िंदगी ये है और तमाम इंसान उस बरज़ख की ज़िंदगी में यूं रह रहे होंगे, या इसी तरीके से क़यामत का मामला और आलम ऐसा है और तमाम इंसान उस आलम के अंदर इस नौईयत की ज़िंदगी गुजार रहे होंगे। नहीं, क़यामत खाली किसी एक बाग का या एक आग के गड़े का नाम नहीं है। जितने इंसान होंगे जो वहां तक पहुंचेंगे, हर एक कयामत को एक मुख्तलिफ हालत में एक्सपीरियंस करेगा। ऐसे ही बरज़ख है। क्यों? इसलिए कि जो भी हमारी जिंदगी है मौत की, उस आलम मिसाल और बरज़ख की या कयामत और आखिरत की, वो टोटली और प्योरली डिपेंड करती है हमारे नफ्स की हालत या हमारे नफ्स की शाकिला या हमारे नफ्स में मौजूद सिफात पर। इस लिहाज से ना इंसानों की मौत यकसा है, ना उनकी बरज़ख एक है, ना उनकी आखिरत और कयामत का हाल एक जैसा है। सब में फ़र्क है, डिपेंडिंग ऑन अवर ओन कंडीशन, अवर ओन एट्रीब्यूट्स, अवर ओन कैरेक्टरिस्टिक्स। तो इस बात को बहुत ज़्यादा मद्देनज़र रखना है अगली ज़िंदगी के हवाले से, और उसमें मैं आपको कुछ मिसालें दूं। और नहजुल बलागा से एक मकाम ऐसा है जिसका मैं वैसे कई दफ़ा ज़िक्र कर चुका हूँ, लेकिन इन मजालिस के सिलसिले में कई दोस्त हमें वो भी ज्वाइन करते हैं जो दुरूस में नहीं होते, तो उनके लिए भी ये एक बड़ा अच्छा और लतीफ़ और बेहतरीन नुक्ता होगा और आप लोगों के लिए याद दहानी हो जाएगी। बरज़ख के हवाले से, या बरज़खी ज़िंदगी, बरज़ख के मायना क्या होते हैं? फ़ासले के होते हैं। और आम तौर से फ़ासला कौन सा होता है कि जो खुश्की पर मौजूद दो मकामात के दरमियान एक फ़ासला, यानी जिसको हम कहते हैं बफर ज़ोन, कि एक आबादी इस जगह पर है, एक आबादी इस जगह पर है और बीच में जो खाली जगह है वो बरज़ख है, जो उनके दरमियान फ़ासले को आइडेंटिफाई कर रही है। तो बरज़ख को बरज़ख इसलिए कहते हैं कि ये दुनिया और यौमे बाथ या क़यामत के दरमियानी वक़फ़ा है, ये बरज़ख है। बरज़ख का वर्ड क़ुरान करीम में फ़क़त तीन मकामात पर आया है, और वो मकाम जिससे बरज़ख का वो माना मुराद लिया जा सकता है कि जो माना हम बयान कर रहे हैं, यानी दुनिया और आखिरत के दरमियानी ज़िंदगी, ये सिर्फ़ एक आयत है। पूरे कुरान में ऐसी सिर्फ़ एक आयत है कि जिसमें लफ्ज़ बरज़ख इस मीनिंग को कन्वे कर रहा होता है, और वो आयत कौन सी है? सूरतुल मोमिनून की आयत नंबर 100 है, कि जहाँ पर 99 से अगर मैं किरत करूँ तो ये उन लोगों के बारे में है कि जो खुदा का इनकार करने वाले हैं, दीन का इनकार करने वाले हैं, शिर्क और कुफ्र में मुब्तला होने वाले हैं, उनकी हालत बयान हो रही है कि हत्ता इज़ा जाअहुमुल मौत, तो जब उन पर मौत आती है। इस आयत को मैं ख़ास तौर से इसलिए पढ़ रहा हूँ कि ये आयत भी हमें मौत और दुनिया की ज़िंदगी और बरज़ख का एक पूरा कनेक्शन समझा रही है। हत्ता इज़ा जाअहुमुल मौत, जब उनमें से किसी एक पर, उन लोगों पर मौत आ जाती है उनके पास, काला, जैसे ही उसने मौत की सूरत देखी, अपने आप को मौत के हाथों में पाया, तो फौरन क्या कहा उसने, रब्बिर जेऊनी, ऐ मेरे रब मुझे वापस लौटा दे। और ये बात हर शुबे से बालातर होनी चाहिए कि जितने भी कुफार और मुशरिकीन हैं वो सब के सब मौत के वक्त मोमिन हो जाएंगे, मौत और उसके बाद के मरहले में सब मोमिन हो जाएंगे, क्योंकि वो हकीकत जिसका वो इनकार करते चले आ रहे थे वो उनकी नज़रों के सामने नज़र आ रही होगी। तो अब रब्बी, पहले रब मानने को तैयार नहीं था, जैसे ही मौत के दामन में आया तो कहने लगा रब्बिर जेऊनी, ऐ मेरे रब मुझे रजअत दे दे, मुझे वापस लौटा दे इस दुनिया की ज़िंदगी में। लअल्ली अअमलु सालिहन, इस उम्मीद पर कि मैं सालिह अमल करने वाला हो जाऊंगा। पूरी बात समझ में आ गई, अभी मौत के मरहले से गुजरा भी नहीं है लेकिन पूरी बात उसको समझ में आ गई। और इसमें आप उसको रिकॉल करें कि जो हमने दो मजालिस पहले आपको रेफरेंस दिया था खुतबा नंबर 107 का नहजुल बलागा के, तो वहाँ भी इमाम अलैहिस्सलाम यही बात बयान फरमा रहे हैं कि जितने भी दुनियादार लोग हैं, खुदा से मुंह मोड़े हुए लोग हैं, जब मौत उनके ऊपर आती है लम्हा ब लम्हा, दर्जा ब दर्जा उनके वजूद में सरायत करती है, उन्हें सब समझ में आ जाता है, मुझे वापस लौटा दे कि मैं सालेह अमल कर लूँ, फीमा तरक तो, जो कि मैं पीछे छोड़ के आ गया हूँ, पीछे ज़िंदगी को यूं ही छोड़ के आ गया, अमल सालेह नहीं किए, अब प्लीज़ प्लीज़ मेरे रब मुझे वापस लौटा दें। अब जैसे हम जैसे अफराद हों तो हम यही सोचें कि भाई इतनी आजिज़ाना दरख्वास्त है तो इस पर एक फेवरेबल इसको कंसिडरेशन मिलना चाहिए, इसको अलाउंस मिलना चाहिए, लेकिन खुदा का जवाब क्या आ रहा है, कल्ला कल्ला, नेवर एवर, हरगिज़ नहीं, हरगिज़ नहीं। इन्नहा कलिमतुन हुआ क़ाइलुहा, बेशक ये सिर्फ एक कलिमा है कि जिसके ये कायल हैं जो ये बोल रहे हैं। और यहाँ से हमको बहुत बहुत अहम नुक्ता और बहुत अहम हकीकत ज़िंदगी के सामने आती है कि आप देखें इस बात पर गौर कीजिएगा, ये मैं इसको आगे वजाहत नहीं कर पाऊँगा इस जुमले की, लेकिन यहाँ पर जब उन्होंने कहा कि मुझे लौटा दें, तो इस दरख्वास्त के कबूल होने में क्या चीज़ रुकावट बन रही है या बन सकती है। एक ये चीज़ रुकावट बन सकती है कि ये बात पॉसिबल नहीं है, यानी दुनिया से आगे निकलने के बाद, मौत के मरहले से गुजर कर आलम मिसाल में जाने के बाद आलम मादियत में आना पॉसिबल नहीं है। लेकिन खुदा ये जवाब नहीं दे रहा है, खुदा ये जवाब नहीं दे रहा है कि ये पॉसिबल नहीं है, बल्कि जवाब उनको ये मिल रहा है इन्नहा कलिमतुन हुआ क़ाइलुहा, ये उनका कलिमा है जो सिर्फ ज़बान से अदा कर रहे हैं, जो सूरह अनआम की आयत में कि वलौ रुद्दु लअदु लमा नुहु अन्हु, अगर हम इनको लौटा भी दें तो ये उसी हालत में पलट कर वापस आएंगे कि जिससे इनको रोका गया था और मना किया गया था। क्या मतलब है इस बात का कि असल मसला दुनिया की ज़िंदगी में है नफ्स में सिफात बनाने का। जब सिफात वो बन गईं कि जो कुफ्र और शिर्क और निफाक पर मबनी हैं, वो तमाम की तमाम चीज़ें बतौर सिफत तुम्हारे नफ्स का हिस्सा बन गईं, तो अब तुम एक नहीं 50 मरतबा पलट के वापस आओ, वही रहोगे। ये बहुत बहुत अहम है कि खुदा ये नहीं कह रहा है कि ये पॉसिबल नहीं है, बल्कि खुदा ये कह रहा है कि ये सिर्फ ये बात कर रहे हैं और इनके बस में नहीं है, ये पॉसिबल नहीं है कि ये उन सिफात की मौजूदगी के बाद ये उस अमल सालेह और ईमान ایمان صحیح والی حالت پر لوٹ جائیں. اور پھر اس کے بعد وہ ورڈ آتا ہے وَمِن وَرَائِهِم بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ، اور ان کے بیونڈ، ان کے پیچھے برزخ ہے. کب تک یہ، کہاں تک یہ برزخ ایکسٹینڈ کرے گی؟ إِلَى يَوْمِ يُبْعَثُونَ، اس یوم تک کہ جس دن سب لوگ مبعوث کیے جائیں گے، اٹھائے جائیں گے قیامت کبریٰ اور عظمیٰ کے لیے. تو یہاں سے بھی ہمیں برزخ کی زندگی کے حوالے سے، کہ یعنی ہمیں یہ بات سمجھ میں آ رہی ہے برزخ کے حوالے سے، ایک اور معرفت جو ہمیں اس آیت سے حاصل ہوئی وہ یہ کہ جیسے ہی انسان موت کے بعد برزخ کی زندگی میں انٹر ہونے لگتا ہے تو اس کے سامنے حقیقت عیاں ہو جاتی ہے. اور اگر دنیا کی زندگی میں اپنے آپ کو دھوکے اور فریب میں مبتلا کر کے رکھا ہوا تھا، وہ تمام کا تمام نشہ حیران ہو جاتا ہے اور حقیقت حال کھل کر اور روشن ہو کر سامنے آ جاتی ہے. اس کے بعد ایک نقطہ اور میں انشاءاللہ پھر آج کی حد تک بات ختم کروں، کہ امام علی علیہ السلام نے جب نہج البلاغہ میں گفتگو فرمائی، موت کے حوالے سے آپ کو پتا ہے کہ نہج البلاغہ میں اور امام علی علیہ السلام کے جملوں میں بکثرت بیانات موجود ہیں، تو ایک دو جگہ سے اور اس بات کو میں آپ کے لیے نقل کر دوں کہ امام علیہ السلام موت کے بعد والی حالت کو کس طریقے سے بیان کرتے ہیں لوگوں کے لیے، موت اور آخرت کے حوالے سے، یعنی وہ جو ہمارا پوائنٹ آف ویو ہے کہ انسانوں کی حالت پر جو وہ اس زندگی میں اپنے نفس کی حالت بناتے ہیں، اس حالت پر ان کی برزخ اور آخرت ڈپینڈ کرتی ہے اور براہ راست اس سے تعلق رکھتی ہے. تو اس میں آپ دیکھیں کہ امام علیہ السلام کتنے مطلب خوبصورت انداز سے ان باتوں کو بیان فرماتے ہیں. ایک جگہ فرماتے ہیں، یہ خطبہ نمبر 20 ہے، فَإِنَّكُمْ لَوْ عَيَّنْتُمْ مَا قَدْ عَيَّنَ مَنْ مَاتَ مِنْكُمْ، اگر تمہارے لیے وہ چیزیں عیاں ہو جائیں، تمہاری نظروں کے سامنے وہ دکھائی دینے لگیں جنہیں تمہارے میت یعنی موت والے افراد دیکھ رہے ہیں، جو لوگ تم میں سے موت کے مرحلے سے آگے چلے گئے، وہ جن چیزوں کو دیکھ رہے ہیں، اگر وہ چیزیں تمہیں نظر آنے لگیں، لا جزعتم ووحلتم، تو تم بے حد خوف زدہ ہو جاؤ گے، مضطرب ہو جاؤ گے، وحشت زدہ ہو جاؤ گے. یعنی اس کا مطلب کیا ہوا کہ وہ دوسری بات بھی صحیح ہے کہ لائف آفٹر ڈیتھ کنٹینیویشن ہے، بالکل بھی اس میں کوئی بریک نہیں ہے، انٹرپشن نہیں ہے، لیکن اس کے علاوہ یا اس کے ساتھ ساتھ ایک نئے عالم میں داخلے کی بھی بات ہے. جیسے ہم شکم مادر سے نکل کر اس زندگی میں آتے ہیں، وہی والی بات ہے کہ وہاں پر جو عالم ہے، وہاں پر جو لوگ ہیں، اس کے جو مخلوقات ہیں، اس کے جو صاحبان ہیں، وہ ہیں کہ اگر تمہاری نظروں کے سامنے وہ عیاں ہو جائیں، وہ تمہیں نظر آنے لگیں، تو تم جزا و فضا کا شکار ہو جاؤ گے، ڈر جاؤ گے، خوف زدہ ہو جاؤ گے، اس منظر کو اس زندگی میں رہتے ہوئے برداشت نہیں کر پاؤ گے. اور اس کا لازمی نتیجہ کیا نکلے گا؟ وَسَمِعْتُمْ وَأَطَعْتُمْ، کہ پھر تم گردن جھکا کر پیغمبر اور امام کے پاس آؤ گے اور جو بھی وہ تمہیں کہیں گے وہ فوراً سنو گے بھی اور اطاعت بھی کرو گے. لیکن خدا نے ایسا کیوں نہیں کیا؟ یہ پردہ کیوں رکھا؟ اور یہ پردہ آزمائش ہے کس لیے؟ اس لیے تاکہ ہر انسان کے بارے میں یہ بات پتہ چل جائے کہ کون معرفت اور دیانت کے ساتھ سچائی کی بنا پر دین کو قبول کرتا ہے اور کون ڈر کے اور خوفزدہ ہو کے دین کو قبول کرتا ہے، اس کی خدا کی بارگاہ میں اہمیت نہیں ہے. وہ دین جو فقط خوفزدہ ہو کر غلاموں کے طریقے سے سر جھکا کے کہ جی ہمیں پتہ ہے کہ ایک بہت بڑی مصیبت آ جائے گی تو اب مرتا کیا نہ کرتا، اطاعت ہی کرنا ہے، یہ اطاعت خدا کو پسند نہیں ہے. تو اگر ایسا ہوتا تم بھی ان حقائق کا یا اس عالم کا مشاہدہ کرتے، معائنہ کرتے، تو تم بھی فوراً سن لیتے اور اطاعت پر آ جاتے. ولیکن محجوب عنکم، لیکن اس عالم کو، اس ورلڈ کو تم سے محجوب کر دیا گیا ہے، تمہارے اور اس کے درمیان پردہ ہے. ما قد آعینوا، کہ جس کو وہ لوگ دیکھ رہے ہیں. وقریب ما یطرح الحجاب، اور عنقریب یہ حجاب تم سے برطرف ہو جائے گا، تم بھی اسی جگہ پہنچ جاؤ گے. جس عالم میں وہ لوگ ہیں جس کو دیکھ رہے ہیں، یہ حجاب برطرف ہو جائے گا. تو یعنی کہ ان تمام چیزوں سے ہمیں، جیسے میں نے کہا کہ یہ موضوع اتنا طولانی ہے کہ کم از کم 5 تقریریں چاہیے برزخ پہ بات کرنے کے لیے. میں نے آپ کے سامنے جو مہم نکات ہیں، یعنی جو سب سے اہم بات ہے، وہ یہ ہے کہ اگر ہم حیات بعد از موت پر غور کریں اور اس کی حقیقت کو جاننے کی کوشش کریں، تو اس کا لازمی ریفلیکشن میری موجودہ زندگی پر آنا چاہیے. نہ یہ فقط کوئی اکیڈمک پرابلم ہے اور نہ یہ کوئی عقیدے کی بحث ہے، بلکہ یہ لائف کی موسٹ امپورٹنٹ پریکٹیکل ریالٹی ہے. حیات بعد از موت کا ادراک اور اس کی معرفت، کہ جس کے حوالے سے میں نے آپ کو برزخی زندگی کے حوالے سے کچھ پہلو دکھانے کی کوشش کی کہ یہاں سے جانے کے بعد کیا ہوگا، یہاں کی زندگی کیسے ریلیٹڈ ہے، آخرت اور قیامت خود اس کے اپنے آثار کی بنا پر ہماری زندگی میں موجود ہے، وہی ہے کہ جو میری لائف کو ڈائریکٹ کر رہی ہے. پھر یہ کہ انسان کے لیے جو لازمی چیز ہے، جو جس بنا پر ہماری آگے کی زندگی ڈٹرمن ہو رہی ہوگی، وہ کیا ہوگی؟ میری موجودہ صفات ہیں، میرے نفس میں بننے والی صفات ہیں، میری کوالٹیز ہیں. یعنی کہ جیسے آپ اگر اس آیت پر غور کریں کہ جو سورہ بقرہ میں بھی ہے، سورہ آل عمران میں بھی ہے، مقتولین فی سبیل اللہ کے بارے میں، تو خدا ان کے بارے میں کیا کہہ رہا ہے؟ ان کے بارے میں جب کہا گیا ہے کہ وہ رزق پا رہے ہیں، ان کے بارے میں گمان بھی نہ کرنا کہ وہ میت ہو چکے ہیں یا مردہ ہو گئے ہیں، وہ رزق پا رہے ہیں. تو یہ رزق پا رہے ہیں یعنی اس برزخی زندگی میں، کیونکہ ابھی قیامت کبریٰ تو واقع نہیں ہوئی ہے. اگر کسی کے لیے نے، معصومین کے لیے بھی بعض اوقات یہ بات ہے کہ قیامت کبریٰ سے وہ دور نہیں ہے، لیکن وہ بھی گویا کے طور پر ہے، ایز اف کے طور پر ہے. کہ لیکن عالمین اور کائنات کے لیے تو قیامت کبریٰ واقع نہیں ہوئی ہے، یوم باعث تو ابھی نہیں آیا ہے. لیکن جب خدا کہہ رہا ہے عند ربہم یرزقون مقتولین فی سبیل اللہ، اور اسی بات کو میں آپ کی خدمت میں عرض کر رہا تھا کہ بے ای تفاوت رہ از کجا تاب کجا، اس فرق کو انسان ملاحظہ کرے کہاں سے کہاں. کہ ابھی ایک بات میں عرض کرنا چاہ رہا تھا، انشاءاللہ وہ اگلی دفعہ اسی موضوع سے، کیونکہ آج ہم نے نکات کافی عرض کر دیے آپ کے سامنے، اور اس میں سے جو بہت اہم بات تھی وہ بھی بیان ہو گئی، کہ جس سے ہمیں لازماً متفکر ہونا چاہیے اپنی زندگی میں، اپنے ایمان اور عمل صالح کی طرف، اپنے نفس میں پاکیزہ صفات پیدا کرنے کے جانب. تو وہ نقطہ روشن ہو گیا بحمدللہ، اور اس دوران میں ہماری اگلی مجلس جو اس سلسلے کی آخری مجلس ہوگی، اور ایک بات اور میں گزارش کروں گا کہ جو بھی بانیان مجلس ہیں وہ اگلی مجلس کے وقت کا مناسب تعین کر دیں، کیونکہ اگلے ویک ٹائم یہاں پر ایک گھنٹہ آگے بڑھ جائے گا اور ہم 8 بجے مجلس شروع کرتے ہیں اور تقریباً 7:45 نماز مغرب کا وقت ہو جائے گا، تو یہ پھر ایک بات تھوڑا سا دھیان میں رکھنے کی ضرورت ہے۔ تو انشاءاللہ ہماری اگلی جو مجلس آخری مجلس ہوگی تو اس میں پھر ہم اس کو تتمہ کریں گے، اس ٹاپک کو، برزخ کو کمپلیٹ کرتے ہوئے، اور پھر انشاءاللہ میزان اور نامہ اعمال پر گفتگو کریں گے۔ اور جیسا کہ میں نے آپ کی خدمت میں عرض کیا ہے کہ یہ گفتگو بہرحال اجمالی ہے کیونکہ موضوع کے اندر دقت بھی بہت ہے اور پھیلاؤ بھی بہت ہے۔ تو ایک صلوات محمد و آل محمد پر۔ ہم آج جس سفر کی، جس تاریخ میں ہیں، اس میں اب امام حسن علیہ السلام کی شہادت اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی شہادت کی تاریخ میں 3 یا 4 دن کا وقفہ ہے، اور یعنی یقیناً امام حسن علیہ السلام کا بھی ہمارے اوپر ایک حق عظیم ہے، اور جتنے بھی حضرات اہل نظر ہیں، اہل معرفت ہیں، وہ اس بات سے بے خبر نہیں ہیں کہ کربلا کی بنیاد امام حسن علیہ السلام کی رکھی ہوئی ہے۔ یعنی کہ جب امام حسن علیہ السلام کو 40 ہجری میں، 40-41 ہجری میں دھوکے اور فریب اور غصب کی بنا پر خلافت سے محروم کیا گیا، اور اس کے بعد پرایوں اور اغیار کی بات تو دور کی ہے، لیکن اپنے بھی بہت ساری وجوہات کی بنا پر انہوں نے بھی دشمنوں اور مخالفین جیسا کردار ادا کیا، تو ان تمام حالات اور معاملات میں دین کی شمع کو روشن رکھنا، دین کی اقدار کو باقی رکھنا، اور ان افراد کی تربیت کرنا کہ جو دین ناب محمدی کا بہترین نمونہ ہوں، یہ کم کام نہیں ہے، یہ کمتر درجے کا مجاہدہ نہیں ہے، اور وہی افراد اور حضرات ہیں، اور وہی چیز ہے کہ جو پھر آگے جا کے، یعنی کہ جو جب امام حسین علیہ السلام کے قیام میں ان افراد کی ضرورت پڑی کہ جو ہر اعتبار سے پاک اور خالص ہوں، تو ایک جماعت موجود تھی آپ کی نصرت کے لیے۔ اور جیسا کہ خود امام حسین علیہ السلام نے بھی روز عاشور بیان فرمایا ہے کہ جو اصحاب میرے پاس موجود ہیں، میری نصرت کے لیے میرے ساتھ ہیں، وہ میرے بابا اور نانا اور بھائی کے پاس نہیں تھے جب وہ انہوں نے قیام کیا، تو اس کی یہی وجہ تھی کہ یعنی کہ وہ اخلاص اور وہ مقام للہیت اس تک پہنچانا آسان کام نہیں ہوتا ہے۔ تو امام حسن علیہ السلام کی شہادت کے حوالے سے بھی کہ جو ایک یقیناً بہت دردناک واقعہ ہے کہ جس طریقے سے کہ پورا پلان بنا کر امام علیہ السلام کو زہر دلوایا گیا، اور اس زہر کے اثرات سے آپ کے جگر، جیسا کہ روایات میں ہے کہ ٹکڑے ٹکڑے ہو گیا، اور آپ کے منہ کے دہنے مبارک کے رستے سے باہر آ گیا، تو یہ تمام اذیتیں اور یہ تمام تکالیف کمتر نہیں ہیں، اور ہم بہرحال کیا منہ رکھتے ہیں، کیا زبان رکھتے ہیں کہ خاصان خدا کے، اولیاء کمل الہی کے حوالے سے کچھ بھی فضائل بیان کریں یا ان کے مصائب کا ذکر کر پائیں، لیکن یہی چند جملے کہ جو ہم امام زمان علیہ السلام کی خدمت میں ہدیہ کرتے ہیں، اور ہم جو بھی اپنی حقیر طاقت کے مطابق خدمت کر پاتے ہیں، اس کا بدلہ اور اس کا ریوارڈ امام علیہ السلام سے یہی چاہتے ہیں کہ آپ جلد ہمارے درمیان ظہور کریں، کہ ہمارے لیے ہماری تمام کوششوں کا بہترین اجر یہ ہے کہ امام زمان علیہ السلام ہمارے درمیان موجود ہیں اور ہم امام علیہ السلام کے زیر سایہ زندگی گزار رہے ہوں، ورنہ ہماری زندگی جس قدر جہالت و حماقت سے پر ہے اسی قسم کے ہی معاملات رہیں گے۔ میں امام حسن علیہ السلام کی خدمت میں ان کے دو فرزندوں کی شہادت کے مختصر حالات ہدیہ کرنا چاہتا ہوں۔ امام علیہ السلام کے تین بیٹے کربلا میں موجود تھے، ایک کا نام حسن تھا، بڑے بیٹے کا نام حسن تھا جو حسن مسنہ کہلاتے تھے، وہ شدید زخمی ہونے کے بعد جانبر ہو سکے۔ امام علیہ السلام کا تیسرے بیٹے جن کا نام عبداللہ ہے، اس بیٹے کا، اس فرزند کی شہادت، دو فرزند آپ کے کربلا میں شہید ہوئے۔ عبداللہ ابن امام حسن یہ 10 یا 11 سال کے بچے تھے، اور یہ اس وقت کے جب امام حسین علیہ السلام آخری معرکہ اور آخری جہاد زندگانی میں مصروف تھے، تو جیسے کہ بی بی زینب سلام اللہ علیہا اپنے بھائی کی جنگ کو ملاحظہ کر رہی تھیں، یہ بچہ بھی ان کے ساتھ کھڑا ہوا تھا۔ جب امام حسین علیہ السلام زخموں کی، تیروں، تلواروں کی، پتھروں کی تاب نہ لا کر گھوڑے سے زمین پر تشریف لاتے ہیں، تو یہ بچہ اس جگہ پر کھڑا نہیں رہ سکا۔ بی بی زینب روکتی رہیں، لیکن یہ بچہ عبداللہ دوڑ کر امام حسین علیہ السلام کے پاس پہنچتا ہے، اور جو لعین امام علیہ السلام کے گرد موجود تھے، آپ پر وار کر رہے تھے، یہ بچہ اپنے آپ کو ان کے سامنے کرتا ہے، ان کو للکارتا ہے باقاعدہ۔ ایک شقی نے، شاید روایتوں میں نام اس کا حرملہ ہے، کہ جب امام حسین علیہ السلام پر تلوار کا وار کیا ہے تو اس بچے کے پاس تو کچھ نہ تھا، اس نے والہانہ وار اپنے دونوں ہاتھوں کو آگے کر دیا، تلوار کے اس وار کو روکنے کے لیے اپنے دونوں ہاتھوں کو آگے کر دیا۔ بچے کے دونوں ہاتھ بدن سے جدا ہو کر کٹ کر گر پڑے۔ آہ بلند کی امام حسین علیہ السلام، اس عالم میں ہی بچے کو اپنی آغوش میں لیتے ہیں، تسلی دیتے ہیں، لیکن یہ دوسرا شہید ہے کربلا کا، بعد از علی اصغر، کہ جو اپنے چچا کی گود میں حرملہ کے تیر سے شہید ہوا ہے، اور ان کے ساتھ امام حسن علیہ السلام کا وہ نوجوان فرزند جس کا نام قاسم ہے، کہ جن کا جملہ موت کے حوالے سے ہر مجاہد اور ہر شہید کے لیے مشعل راہ ہے، کہ جب امام حسین علیہ السلام نے شب عاشور قاسم سے پوچھا تھا کہ اے بیٹا تمہیں موت کیسی لگتی ہے، تو جواب دیا تھا احلا من العسل، کہ شہد سے زیادہ شیریں۔ اور یہ وہی جوان ہے کہ جو اپنے چچا کے بار بار منع کرنے کے باوجود اصرار کر کے جب گھوڑے پر سوار ہو کر خیمے سے باہر آتا ہے، تو راوی کہتا ہے کہ بالکل ایسا لگا کہ جیسے کوئی چاند کا ٹکڑا نکل آیا ہو۔ اس بچے نے دیر تک جنگ کی، اور اس کے بعد ایک لعین ابن فضائل ازدی نے اس بچے کی، اس جوان کی پیشانی پر وار کیا، جس سے پیشانی اور سر شگافتہ ہوئی اور قاسم گھوڑے سے زمین پر تشریف لاتے ہیں، اور اس گرتے وقت امام حسین علیہ السلام کو آواز دیتے ہیں، یا عمّا، اے چچا جان میری خبر لیں۔ چند آوازیں ایسی ہیں کہ جن کا امام حسین علیہ السلام پر غیر معمولی اثر ہوا ہے۔ امام علیہ السلام نے جب قاسم کی فریاد کو سنا ہے، قاسم کی پکار کو سنا ہے، تو آپ ایک عجیب جلال کے عالم میں خیمے سے باہر آئے ہیں، اپنے مقام سے باہر نکلے ہیں، اور آپ نے جنگ کر کے ان تمام لعینوں کو واصل جہنم کرنا شروع کیا ہے کہ جنہوں نے قاسم کو گھیرا ہوا تھا۔ راوی کہتا ہے کہ گھوڑوں کی ٹاپوں سے امام حسین علیہ السلام کا جو حملہ تھا وہ اس قدر شدید تھا کہ اشقیا میں شدید ہلچل مچی، ایک تتر بتر مچ گئی، گھوڑوں کی ٹاپوں سے بہت گرد اٹھ رہی تھی۔ جب وہ گرد تھمی تو منظر یہ نظر آتا ہے کہ ایک نوخیز جوان ہے کہ جس کا چہرہ خون سے آلودہ ہے، جو اپنے پیر زمین پر اس طریقے سے رگڑ رہا ہے کہ گویا اب اس کی جان اس کے لبوں پر ہے۔ امام حسین علیہ السلام نے اس کا سر اپنی گود میں رکھا ہوا ہے اور کہتے ہیں کہ اے میرے پسر، اے میرے بیٹے، اے میرے فرزند، حسین کے لیے یہ بات بہت زیادہ سخت ہے کہ تم اب مجھ سے کچھ کہہ نہیں سکتے، اور اس سے بھی زیادہ سخت میرے لیے یہ ہے کہ تم جو کچھ میرے مجھ سے کہتے ہو میں اس کو پورا نہیں کر سکتا۔ لعنة اللہ علی القوم الظالمین، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ پروردگار عالمین، دنیا اور آخرت میں ہمارے تمام مسائل اور ہماری تمام پریشانیوں اور ہماری جہالت اور ہماری حماقت سے پیدا ہونے والے تمام مسائل پر ہماری ہم پر رحم فرمائے۔ خاص طور سے بس میں ایک دعا کی آج درخواست کروں گا کہ انشاءاللہ مولا امام حسن علیہ السلام کے صدقے میں، آپ کے فرزندگان کی قربانیوں کے صدقے میں، کہ وہ تمام مؤمنین جو ظالمین کی قید اور اسیری میں ہیں، دعا کریں تہے دل سے کہ خدا انہیں جلد از جلد اپنے گھر والوں سے، اپنے بچوں سے، اپنے والدین سے، اپنے ازواج سے جلد از جلد ملائے، اور خدا ان ظالمین کے ہاتھوں کو، دست ستم کو منقطع کر دے، اور خدا ان کی نیتوں کو پامال کر دے۔ لعنة اللہ علی القوم الظالمین، وصلی اللہ علی سیدنا محمد وآلہ الطاہرین، والسلام علیکم ورحمۃ اللہ۔ ماتم حسین۔